नमस्कार, कार्यक्रम वातावरण डबलीबाट प्राविधिक साथी सुरेन्द्र श्रेष्ठसँगै म नवीन लुइटेलको यो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID र विश्व वनजन्तु कोष WWF को हरियो वन कार्यक्रमको सहयोगमा रेडियो सगरमाथाले उत्पादन गरेको हो। यो कार्यक्रम काठमाडौँमा रेडियो सगरमाथा FM 102.4 MHz लगायत रेडियो म्याग्दी काली म्याग्दी, हिमचुली FM पोखरा, रेडियो मर्स्याङ्दी लमजुङ र रेडियो गोर्खा गोर्खाबाट पनि सुन्न सक्नुहुन्छ। वातावरणसँग सम्बन्धित मुद्दामा केन्द्रित रहने यो कार्यक्रममा आज हामी तनहुँका सामुदायिक वनको अवस्था र नेपालमा कार्बन व्यापारको सन्दर्भमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। पृथ्वीमा रहेका विभिन्न तत्व मध्ये कार्बन पनि एक हो। कार्बन डाइअक्साइडले वायुमण्डलको करिब 0.20% अंश ओगटेको हुन्छ। यस्तै हरेक जैविक पदार्थको संरचनामा कार्बनको मुख्य अंश हुन्छ। पेट्रोलियम पदार्थ, कोइला आदि जीवांश इन्धनहरूमा पनि कार्बन हुन्छ। जैविक इन्धनहरूको दहनबाट ऊर्जा उत्पन्न हुने क्रममा त्यहाँ रहेको कार्बन छुट्टिन्छ, जुन वायुमण्डलमा रहेको अक्सिजनसँग मिलेर कार्बन डाइअक्साइड बन्छ। जैविक पदार्थहरूमा रहेको कार्बन आफैमा हानिकारक होइन, तर जब यो कार्बन डाइअक्साइडका रूपमा वायुमण्डलमा पुग्छ, यसले प्रदूषण गराउने काम गर्छ। कार्बन डाइअक्साइडको निश्चित मात्रामा वनस्पतिहरूका लागि अत्यावश्यक हुन्छ र यसले कुनै प्रदूषकका रूपमा भूमिका खेल्दैन, तर जब वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्न थाल्छ, तब यो प्रदूषकका रूपमा परिवर्तित हुन्छ। यसरी प्रदूषणको रूपमा रहने कार्बन डाइअक्साइडलाई रुख बिरुवा रोपेर कमी गर्न सकिन्छ, किनकि रुख बिरुवाले यसलाई लिन्छ र अक्सिजन फाल्छ। आज हामी यही कार्बन व्यापारमै केन्द्रित हुनेछौँ। सुरुमा के हो त कार्बन व्यापार, यसबारे एक सामग्री सुनौ सहकर्मी सजना तिमल सिन्हाबाट।
कार्बन डाइअक्साइडले वायुमण्डलको करिब 0.20% अङ्क ओगटेको हुन्छ। जैविक इन्धनहरूको दहनबाट ऊर्जा उत्पन्न हुने क्रममा त्यहाँ रहेको कार्बन छुट्टिन्छ, जुन वायुमण्डलमा रहेको अक्सिजनसँग मिलेर कार्बन डाइअक्साइड बन्छ। यसरी ऊर्जा दोहनबाट थप हुने कार्बन डाइअक्साइडले वातावरणमा असन्तुलन उत्पन्न गरी पृथ्वीको तापक्रम बढाउँछ। यसलाई हरित गृह प्रभाव भनिन्छ। विश्वका औद्योगिक शक्ति सम्पन्न राष्ट्रहरूले हरित गृह ग्यास उत्सर्जनको अधिकांश हिस्सा ओगटेका छन्। त्यसकारण जलवायु परिवर्तन रोक्न तिनै औद्योगिक शक्ति सम्पन्न राष्ट्रहरूको कार्बन उत्सर्जनमा कटौती अनिवार्य छ। सन् 1997 तयार भएको र 2005 लागू भएको जलवायु परिवर्तन सम्बन्धी क्योटो अभिसन्धिले विश्वको 38 औद्योगिक राष्ट्रले सन् 2012 5.2%ले कमी ल्याउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। क्योटो अभिसन्धिमा अमेरिका लगायतका मुख्य प्रदूषक राष्ट्रले आनाकानी गर्दै आए पनि अन्तत यो फेरि सबैका लागि बाध्यकारी बनेको छ। जलवायु परिवर्तन नियन्त्रण गर्न कार्बन कटौतीको मुद्दा विश्वको अर्थतन्त्रसँग जोडिएकाले पनि क्योटो अभिसन्धिको प्रावधान विवादरहित बन्न सकेन। औद्योगिक अर्थतन्त्रमा आधारित रहेका विश्वका धनी देशहरू कार्बन उत्सर्जन गर्ने नाममा उद्योगहरू बन्द गर्न वा उत्पादन कटौती गर्न किन राजी हुन्थे र? कार्बन कटौती गर्नु धनी राष्ट्रहरूका लागि महँगो साबित हुने देखिएपछि क्योटो अभिसन्धिले कार्बनको व्यापार गर्न सकिने प्रावधान समेत अगाडि सार्यो, जस अनुसार औद्योगिक देशहरूले निश्चित सीमासम्म कार्बन उत्सर्जन गर्न पाउने अधिकार किन्न सक्ने भए। त्यसका लागि उनीहरूले कार्बन उत्सर्जन घटाउने राष्ट्रलाई पैसा तिर्नुपर्ने भयो। स्वच्छ ऊर्जाको प्रयोगद्वारा कार्बन उत्सर्जन घटाउने राष्ट्र, समुदाय वा संस्थालाई बढी उत्सर्जन गर्ने राष्ट्र वा संस्थाले आर्थिक सहयोग गरी त्यही परिमाणको कार्बन उत्सर्जन गर्न पाउने अधिकार ग्रहण गर्न सक्छ। यसरी कार्बन उत्सर्जन घटाउन महँगो पर्ने पक्षले त्यस बापतको अधिकार अर्को पक्षबाट ग्रहण गर्छ, जसलाई कार्बन उत्सर्जनमा गरिएको कटौती महँगो साबित हुँदैन। कार्बन व्यापारको मुख्य उद्देश्य विश्वको अर्थतन्त्रलाई असर नपर्ने गरी जलवायु परिवर्तन नियन्त्रण गर्नु हो। क्वेटो अभिसन्धिले गरेको यस्तो व्यवस्थालाई स्वच्छ विकास संयन्त्र पनि भनिन्छ। यस्तो व्यवस्थाबाट मुख्य गरी गरिब राष्ट्र लाभान्वित हुन्छन् जसको कार्बन उत्सर्जनमा खासै भूमिका रहँदैन तर जलवायु परिवर्तनबाट भने प्रभावित हुन्छन्।
हामीले भर्खरै कार्बन व्यापारका सन्दर्भमा प्रस्तुत गरेको सामग्री केही समय अगाडि साप्ताहिक पत्रिकामा कुलचन्द्र अर्यालले लेखेको लेखबाट साभार गरेका हौं। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID र विश्व वनजन्तु कोष WWF को हरियो वन कार्यक्रमको सहयोगमा रेडियो सगरमाथाले उत्पादन गरेको कार्यक्रम वातावरण डौलीमा अहिले कार्बन व्यापारका सन्दर्भमा हामीले चर्चा गरिरहेका छौं। विश्व कार्बन उत्सर्जनमा नेपालको हिस्सा नगन्ने छ तर पनि जलवायु परिवर्तनबाट नेपाल धेरै प्रभावित हुन थालेको छ। पछिल्लो समयमा कार्बन व्यापार मार्फत नेपालले केही अरब रूपियाँ प्राप्त गरिसकेको छ। नेपालका वन जंगल समेत विश्व कार्बन बजारमा समेटिएको छ। थप सुनौ सहकर्मी श्रेया नेपालको यो एक सामग्रीमा।
विश्व कार्बन उत्सर्जनमा नेपालको हिस्सा नगण्य छ तर पनि जलवायु परिवर्तनबाट नेपाल धेरै प्रभावित हुन थालेको छ। जलवायु परिवर्तन र विश्व उष्णीकरणबाट खास गरी नेपालको जलस्रोतका आधार मानिएका हिम श्रृङ्खलाहरूमा ठूलो असर पुगेको छ भने पर्यावरणीय असन्तुलन देखिएको छ। जलवायु परिवर्तन नियन्त्रणमा नेपालले खासै केही गर्न सक्दैन तर जलवायु परिवर्तनका कारण परेको नकारात्मक प्रभावको अप्रत्यक्ष रूपमा जरिवाना तिराउन भने सक्छ, त्यो पनि कार्बन व्यापार मार्फत। पछिल्लो समयमा कार्बन व्यापार मार्फत नेपालले केही अरब रुपियाँ प्राप्त गरेको छ। वैकल्पिक ऊर्जा बायोग्यासको प्रयोगद्वारा कार्बन उत्सर्जन घटाउन भूमिका खेलेकोमा अघिल्लो वर्ष नेपालले विश्व बैंकबाट करिब 4 करोड प्राप्त गरेको थियो। गत वर्षदेखि भने नेपालको कार्बन व्यापारको दायरा फराकिलो भएको छ। नेपालका वन जंगल समेत विश्व कार्बन बजारमा समेटिएको छ। वन जंगलको माध्यमबाट वायुमण्डलको कार्बन घटाएको भन्दै नेपालले 5 अर्ब रुपियाँ प्राप्त गर्ने भएको छ। यता गोबर ग्यास, लघु जलविद्युत, सुधारिएको घट्ट, सौर्य ऊर्जा जस्ता वैकल्पिक ऊर्जाको प्रयोगद्वारा कार्बन उत्सर्जन घटाएकाले नेपालले वर्षेनी 17 करोड रुपियाँ समेत प्राप्त गर्ने भएको छ। नेपालमा रहेका 20,000 गोबर ग्यास प्लान्ट कार्बन व्यापारका लागि दर्ता भइसकेको र प्रत्येक वर्ष थप 20,000 दर्ता गरिँदै लाने वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले जनाएको छ। यता सुधारिएको चुलो पनि कार्बन व्यापारमा दर्ता गरिने भएको छ। एउटा सुधारिएको चुलोले प्रत्येक वर्ष 0.5 टन कार्बन उत्सर्जन कम गर्छ। यसरी सुधारिएको चुलोबाट समेत वार्षिक $500,000 कार्बन व्यापार गर्न सकिने विज्ञहरू बताउँछन्। विश्व बजारमा कार्बनको मूल्य प्रति टन $15 छ। यसको अर्थ 1 टन कार्बन उत्सर्जन घटाए बापत $15 प्राप्त हुन्छ। कार्बनको बढी उत्सर्जन गर्ने गरी तीव्र औद्योगिक विकास पनि हुन नसकेको र त्यो स्तरको ऊर्जा खपतको हैसियत पनि नभएकाले हामी हाम्रै ऊर्जाद्वारा विश्वको पर्यावरण सन्तुलनमा टेवा पुर्याउन मात्र होइन विश्व बजारबाट फाइदा समेत लिन सक्छौ।
यो कार्बन व्यापार सम्बन्धी सामग्रीपछि जानकारी गरौं। नेपालमा कार्बन व्यापारका सन्दर्भमा आउने अङ्कहरूमा पनि हामी यसै विषयमा छलफल गर्नेछौं। अब हामी अर्को विषयतर्फ लाग्दैछौ। उपत्यका बाहिर रहेका सामुदायिक वनहरूको अवस्थातर्फ हामी यतिखेर लाग्दैछौ। आज हामीले बागलुङका सामुदायिक वनका बारेमा चर्चा गर्नेछौ। त्यहाँका सामुदायिक वनहरू कार्बन व्यापारतर्फ कतिको अग्रसर भएका छन् त यही विषयमा कुराकानी गर्न हाम्रो टेलिफोन सम्पर्कमा फेकोफोन बागलुङका महासचिव प्रेम लामिछाने हुनुहुन्छ। लामिछानेजी नमस्कार।
नमस्कार।
बागलुङका सामुदायिक वनहरू कतिको अग्रसर छन् कार्बन व्यापारतर्फ?
यो विशेष गरेर बागलुङ जिल्लामा सामुदायिक वनका हिसाबले 441 सामुदायिक वनहरू दर्ता भइसकेका छन् भने 8-9 समूहहरू दर्ता हुने प्रक्रियामा छन् र यो हिसाबले हेर्दा तपाईँको 21,335 हेक्टर वन चाहिँ सामुदायिक वनमा हस्तान्तरण भएको छ र 60% वन चाहिँ स्थानीय जनतालाई हस्तान्तरण गर्न सकिने अवस्थामा छ। यो एरियाका हिसाबले हेर्दा यो कालीगण्डकीसँग जोडिएको माछी चरणदेखि डाँफे चरणसँग यो ढोरपाटनदेखि कालीगण्डकीको एरियासम्मको एरिया पर्छ यसले छुने गर्छ। यहाँ गाजा लेकदेखि तपाईँको घुम्ते लेकहरूसम्मका प्रकृतिका रमणीय स्थलहरू छन्। यहाँ यो सामुदायिक वन र वन जङ्गलको हिसाबले यो अत्यन्त महत्त्वपूर्ण जिल्ला हो र यसको यो जिल्ला मिनी ग्रिडको जिल्ला भनेर पनि चिनिन्छ, जहाँ साना हाइड्रो पावरहरू अत्यन्तै धेरै निकाल्न सकिने र धेरै निकालिएको अवस्था हो। र यो झोलुङ्गे पुलको जिल्ला पनि हो, त्यो किनभने खोला नालाहरू धेरै भएको हिसाबले यो झोलुङ्गे पुलको पनि जिल्ला हो यो। त्यसो हुनाले यो सामुदायिक वनका हिसाबले यो अत्यन्त महत्त्वपूर्ण भागको हिसाबमा यसको काम गरिरहेको छ। यसले सुधारिएको चुलो गोबर ग्यास प्लान्टहरूदेखि यसले विस्तार गर्दैछ र यसले विशेष गरेर अहिले दुईटा गाविसमा रेसा र दमी गाविसमा यसले यो वन कार्बन वन विनाश वन क्षयकरण न्यूनीकरणका हैसियतलाई सुधार ल्याउनका निम्ति कार्बन डाइअक्साइड उत्सर्जन हुनबाट जोगाउन र थप कार्बन सञ्चित गर्नका निम्ति यसले दुईटा गाविसमा एउटा नक्साङ्कनको काम गरिरहेको छ। एउटा यो प्लान भिगो अन्तर्गत रूपान्तर नेपालले यसलाई सहयोग गरेका थियो अघिल्लो वर्षहरूमा, त्यो अन्तर्गत त्यहाँ सामुदायिक वनहरूको नक्साङ्कन गर्ने, सीमाङ्कन गर्ने, त्यसको लागि खण्डीकरण गर्ने, त्यसपछि नमुना पलटहरू स्याम्पल पलटहरू लिने र त्यस अन्तर्गत समूहहरूका वनमा कार्ययोजनाहरू बनाउने र त्यस अन्तर्गतका गतिविधिहरू गर्नका निम्ति नक्साङ्कन गर्ने, त्यसमा भएका पोखरीहरू, त्यसबाट भएका मुहानका स्रोतहरू र त्यहाँ गर्ने एक्टिभिटीहरूका बारेमा विस्तृत योजनाहरू बनाएर अगाडि बढिरहेको छ भने अर्कोतर्फ यो पछाडि फेरि हामी अहिले तत्कालै सामुदायिक वन महासङ्घ केन्द्र एन्सा डब्लुडब्लुएफ हरियो वन को संयुक्त उसमा हामी जिल्लाभरि कसरी फेरि तपाईँको यसको मापन वा रेट प्लसमा अगाडि जान सकिन्छ भनेर अहिले तिनवटा जिल्ला धौलागिरीको तिनवटा जिल्ला अन्तर्गत हामी पर्वत म्यागी र बागलुङका 18 सहकर्ताहरूलाई यो तालिम दिइसकेका छौँ र यो तालिम पश्चात हामी एक महिना पछाडि फेरि यही खालको नक्साङ्कन यो आधार मानेर फेरि हामी जिल्लाभरि मापन गर्ने कोसिस गरिरहेका छौँ।
कार्बन व्यापारको बारेमा कतिको बुझेका छन् त्यहाँका उपभोक्ताहरूले?
यो कार्बन व्यापारको हिसाबले जनताले केही चर्चा परिचर्चाहरू आइरहेको छ। कार्बन व्यापारका हिसाबले समूह लेभलमा त्यति धेरै गहिरो जानकारी छैन। यो पछिल्लो पटक यस्तो खालको कुराहरू आइसकेपछि जुन उपल्लो माथिल्लो बेलको जनताहरूले त्यसको संरक्षण गर्छन् जोगाउँछन् र तल्लो बेलको जनताहरू जुन सहरमा बस्छन् त्यो त्यहाँ बापत आउने पानी, त्यहाँ बापत आउने त्यहाँ सञ्चित गर्ने जैविक विविधता, त्यहाँबाट हेर्ने पर्यावरणीय सेवाका निम्ति र त्यहाँबाट वन जोगाए बापत स्वच्छ हावा दिए बापत हामीले लिने रोयल्टी चाहिँ हुनुपर्छ भन्ने खालको मनोविज्ञान तयार भइरहेको छ र त्यो बापत हामीले केही नमुना कामहरूका हिसाबले पनि हेरिरहेका छौँ। जस्तो तपाईँको रेसाबाट आउने पानी पर सेकेन्ड 70 लिटर पानी आउँछ, त्यो बागलुङ नगरपालिकाले 50,000 उपभोक्ताले त्यो पानी खाने गर्छन् जनसङ्ख्याले, त्यो बापत त्यहाँको वृक्षारोपणमा, त्यहाँको पर्यावरण सुधारमा, त्यहाँका विकासका योजनामा बागलुङ वासीहरूको जीविसले नगरपालिकाले र खानेपानी संस्थाहरूले केही सेवा दिने गरी बागलुङ लेखानी अहिले थप ल्याउन लागेको लेखानी यताको यो दमेको एरियाहरूलाई केही कामहरू कामको सुरुवात पनि गरिरहेको छ। त्यसो हुनाले यसले जनतालाई उत्साह थपेको छ। हामीले वन जोगाए बाबत पैसा पाउने भयौँ, वन जोगाए बाबत अरू थप सेवा सुविधा पनि पाउने रहेछौँ भन्ने कुराको सुरुवात भएको छ।
भनेपछि त्यहाँ त्यस्तो वन जङ्गल फडानीका कुराहरू आउँदैनन् अहिले?
होइन, यो पहाडका हिसाबले हेर्दा यस्तो वन जङ्गल सुरक्षा यो दिगो वन व्यवस्थापनकै कुरा महत्त्वपूर्ण छ। जङ्गल फडानीको कुरा भन्दा वनको व्यवस्थापनबाटै जनतालाई समृद्धि बनाउन सकिन्छ भन्ने हिसाबमा हामी लागिरहेका छौँ र त्यो फडानी भन्दा पनि त्यसको जोगाएर संरक्षण गरेर यो त्यसलाई निकालेर इन्कममा जानुपर्छ, जनतालाई रोजगार दिनुपर्छ भन्ने मनोविज्ञानबाट तयार हुँदैछ।
व्यवहारमा उतारिएको छैन अहिलेसम्म?
त्यो बाटो सुरु भइरहेको छ र त्यसबाट जनताले इन्कम ल्याउने काम विभिन्न सामाजिक हिसाबले अहिले त्यसले विस्तृत गर्दै अगाडि बढिरहेका छन्। धेरै सामुदायिक वनहरूले स्कुल चलाउने, बाटोघाटो चलाउने, वनहरूको नमुना पलटहरू गराउने, वृक्षारोपण गर्ने र गरिबहरूका घरधुरीहरूलाई आय आर्जनका निम्ति ऋण लगानी गर्ने र ती गरिब घरधुरीहरूलाई सामुदायिक वनको जग्गा वितरण गर्ने त्यस्ता नमुना कामहरू समेत सुरु गरिरहेका छन्।
जस्तै कति समुदाय चाहिँ वन जङ्गलबाट काठ दाउरा लिएर आफ्नो खाना पकाउने काममा पनि आश्रित छन् होइन, त्यस्ता व्यक्तिहरूको लागि पनि त्यस्तो केही तपाईँहरूले प्रबन्ध मिलाउन सक्नु भएको छ?
विशेष गरेर अहिले हाम्रो हो धेरै गाविस मा यो दाउरा वन जङ्गलबाटै ल्याउने गरेको छ र सामुदायिक वनले एउटा यस्तो प्रक्रिया पनि सुरु गरेका छ, त्यहाँको जुन सम्पन्नता स्तरीकरण गरेका छ उपभोक्ताले, त्यो स्तरीकरण अनुसार विपन्न घरधुरीकालाई न्यून निशुल्क र अलि को ख ग गरेर त्यस्तो सम्पूर्ण स्थगित गरेको छ। त्यो अनुसार दरित पनि लागू गरी र कार्यक्रम अगाडि बढाइरहेको छ, जसबाट जनताको न्यून स्तरमा भएका जनताहरूले त्यसलाई सुविधा दिने काम पनि गरेका छ। विशेष गरेर अब अझ तपाईँको के अरे छात्रवृत्ति दिने कुरा, त्यो राज्यले पनि त्यो कुरालाई ध्यान दिएको छ। अहिले पछिल्लो चरणमा त्यही सिकाइ हो भन्ने हामीलाई लागिरहेको छ। जस्तो विपन्न घरधुरीको अहिले आइडी कार्ड गराइदिने, त्यसलाई त्यो बापत उनीहरूलाई स्वास्थ्यमा अरू सेवा सुविधा पनि दिने भन्ने कुरा गरिरहेको छ। त्यस्तो खालको काममा सामुदायिक वनले अगुवाई गरिरहेको छ। सबै खालका विकासका काममा सामुदायिक वनले तपाईँको एउटा नेतृत्वदायी भूमिका चौतारीको रूपमा काम गरिरहेको छ।
यो गोबर ग्यास खोल्ने होइन, त्यस्तै गरी सुधारीको चुलो निर्माण गर्ने काममा चाहिँ कतिको भइरहेको छ त्यहाँ कामहरू?
यो गोबर ग्यास प्लान्टहरू हाम्रो तल्लो बेलमा जुन सालको वन छ वा गर्मी याम भएको एरिया छ, 1400-2000 मिटरसम्मको त्यो एरियामा यसको काम भइरहेको छ। र यो सुधारीको चुलाको काम हाम्रो यहाँ धौलागिरीकै उस हेर्ने धौलागिरी स्रोत विकास केन्द्र भन्ने डिसिआरजिसी छ, उसले हेरिरहेको छ। र यो सबै सामुदायिक अहिले यसको काममा पनि बाग्लुङमा त्यो यो सुधारिएको चुलोको घोषणा, घरभित्रको सुधारिएको चुलो घोषणा काम गर्ने त सुरु भएको छैन, तर म्याग्दीमा यो सुरु भइसकेको छ। बाग्लुङमा पनि गोबर ग्यास प्लान्ट, सुधारिएको चुलो, पानी घट्टा, पानी मिल अनि यो तपाईँको हाइड्रो पावरहरूमा धेरै काम चाहिँ सुरु भएको छ। अब यो चाहिँ अब अभियानका हिसाबले लान जरुरी छ भन्ने हामीलाई लागेको छ।
अब यस्तो किसिमको प्रक्रियाले चाहिँ होइन यो जलवायु परिवर्तन भइरहेको छ होइन, यसलाई कम गर्न कतिको मद्दत पुर्याउँछ त?
विशेष गरेर यो यो अभियानले ले जनतामा थप उत्साह थप्नेछ, जनताका लागि समृद्धिका लागि वन भनिरहेछ। यो वन नै सबै खालको उत्पादनसँग जोड्ने खालको चिज हुनेछ भन्ने चिजमा यो जानेछ। र यो समृद्धिका हिसाबले वनलाई अब यो काट्न वन नकाट्ने भनेको होइन, यो वन बढाए थप बढाए बापत वनबाट उत्पादन गरेर ल्याए बापत थप पैसा पाउने हो भन्ने कुराको जनतालाई सिकाउन जरुरी भइरहेको छ। जस्तो तपाईँको यो हामीले 2-3 सालबाट पैसा थप ल्याउन सक्छौँ, दाउरा घाँसको एउटा बाट पाउने चाहिँ भइहाल्यो, त्यो एउटा सेवा भयो हामीले वन पैदावारको जडीबुटीहरूबाट पाउने। अब त्यो बाहेक हामीले मुहान पानीको स्रोतहरू बढाए बापत, जैविक विविधता बढाए बापत, त्यहाँको पर्यटनको उस बढाए बापत पनि हामीले पैसा पाउन सक्छौँ, र त्यो खालको वन व्यवस्थापन हामीले गर्न जरुरी छ भन्ने हिसाबले ले यसलाई व्यवस्थापन गर्न जरुरी छ। र यो अत्यन्तै सम्भावना भएको चिज हो र यसले दुई खालको उत्साह थप्छ। एउटा हाम्रो जनताको जीवन स्तरलाई उकास्नका निम्ति नयाँ नयाँ आयामहरूलाई थप्दै जान्छ वनको स्रोतमा, भने अर्को व्यवस्थापन गर्ने त्यो दिगो वन व्यवस्थापन गर्न सक्यौँ भने उता वनबाट भइरहेका चिजलाई पनि निकाल्ने, जस्तो तपाईँको कोदो मकै हामी मुला ला जस्तो त्यो छोटो समयमा निकाल्ने ती खाद्य बाली हो, यो भनेको अलि लामो समयमा निकाल्ने खाद्य बालीहरूलाई व्यवस्थित गर्न सक्यो भने जनताको जीवन स्तर सहजै उकास्न सक्ने खालको, उद्यमबाट लैजान सक्ने खालको हुन्छ र जनतामा पैसा जाने खालको वातावरण हामीले सिर्जना गर्नुपर्छ। र समूह लेभलमा पैसा जाने जुन कुराहरू हुन्छ त्यसले नै जनतालाई समृद्धि बनाउँछ, जनतालाई उत्साह हुन्छ, जनताको अनुहारमा खुसी ल्याउन सक्छ भन्ने हामीलाई लागेको छ।
यहाँले भन्नुभयो 400 भन्दा बढी छन् होइन त्यहाँ सामुदायिक वनहरू, ती सबै सामुदायिक वनहरूमा चाहिँ अब कार्बन व्यापारको कुरा, जलवायु परिवर्तनका कुराहरू, त्यसले पार्ने असरका कुराहरू होइन, अनि वनबाट हुने फाइदाहरूको बारेमा जानकारी गराउनको लागि चाहिँ यहाँहरूले त्यस्तो कुनै पहल गर्नुभएको छ, तालिम त्यस्तो केही दिनुभएको छ?
यो विशेष गरेर वन सम्बन्धी अहिले बहुसारा कलाहरू वन कार्यक्रम चलिरहेको छ, उसले पनि यो कार्यक्रमलाई सहयोग गर्ने गरी ल्याइरहेछ जलवायु परिवर्तनका हिसाबले, वन कार्बनका हिसाबले, भने अरू अरू परियोजना पनि छँदैछ भने समूह लेभलमा पनि यो कुराको अहिले अत्यन्त महत्त्वपूर्ण हिसाबले आइरहेको छ। अत्यन्त के अरे सामुदायिक वनबाट कसरी तपाईँको त्यसको व्यवस्थापनबाट समूहलाई फाइदा पुग्न सक्छ, आम जनतालाई फाइदा पुग्न सक्छ र अन्तर्राष्ट्रिय लेभलमा यो कसरी फाइदा पुग्न सक्छ भन्ने खालको कुरा भइरहेको छ। र यो जस्तो हामीले 441 सामुदायिक वनमा 256 सामुदायिक वनमा जलवायु परिवर्तन अनुकूलन योजना भनेर त्यसको समूह लेभलमै योजनाहरू बनाइरहेको छ, कतिपयको गाविसमा गाविस लेभलको तपाईँको अनुकूलन योजनाहरू बनाइरहेको छ र त्यो मध्ये कतिवटा सामुदायिक वनमा अत्यन्त जोखिमपूर्ण छ। त्यो जोखिमपूर्ण भएको सामुदायिक वन एरियालाई के कुराहरू गर्न जरुरी छ र त्यो कार्यक्रम कहाँबाट ल्याउने कसरी गर्ने भनेर समूहहरूले योजना बनाएर अगाडि बढेको अवस्था छ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ?
विशेष गरेर यो कार्यक्रम बापत हाम्रो सामुदायिक वनको बारेमा बाबुलुङको वन बाबुलुङको सामुदायिक वनको बारेमा जानकारी दिनु भएकोमा तपाईँ लगायत यो रेडियो र यो रेडियो सुन्ने सम्पूर्ण उपभोक्तालाई म हार्दिक धन्यवाद दिन चाहन्छु र यो एकदम अभियानको हिसाबले अगाडि बढाइदिनु यो यस्ता कुराहरू मिडिया बापत अझ धेरै ल्याइदिनका निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु।
हुन्छ, यहाँलाई यो समयको लागि धेरै धेरै धन्यवाद। महासचिव प्रेम लामिछाने। कार्यक्रम वातावरण डबली तपाईँ काठमाडौँमा रेडियो सगरमाथा एफएम 102.4 मेघार्ज लगायत रेडियो म्याग्दी काली म्याग्दी, हिमचुली एफएम पोखरा, रेडियो मर्स्याङदी लमजुङ र रेडियो गोर्खा गोर्खामा सुन्न सक्नुहुन्छ। कार्यक्रम वातावरण डबली अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएड र डब्लूडब्लूएफको हरियोवन कार्यक्रम मार्फत रेडियो सगरमाथाले उत्पादन गरेको हो। यो रेडियो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएडको माध्यमबाट अमेरिकी नागरिकद्वारा प्रदान गरिएको उदार सहयोगबाट सम्भव भएको हो। यहाँ चर्चा गरिएका विषयवस्तु प्रस्तुतकर्ताको जिम्मेवारी हो र यसले युएसएड तथा अमेरिकी सरकारको धारणाको प्रतिनिधित्व गरेको मानिने छैन। हवस् त, यिनै सामग्री सँगसँगै हामी कार्यक्रम वातावरण डबलीको अन्त्यतिर आइपुगेका छौं। कार्यक्रमका बारेमा प्रतिक्रिया र सुझाव छन् भने हामीलाई 5545680 र 5545681 फोन गर्न सक्नुहुन्छ। तपाईँ इमेलबाट पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। त्यसको लागि हाम्रो इमेल ठेगाना हो rsbranch@gmail.com अथवा reporternavin@gmail.com। अर्को साता वातावरणका अन्य मुद्दामा छलफल गर्न आउने नै छौं। त्यतिन्जेलसम्मका लागि म नवीन लुइटेललाई बिदा दिनुहोस्। नमस्कार।